الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سورہ البقرہ کا ہم مطالعہ کر رہے ہیں اور اس میں آج ہم آیت نمبر 50 کے آگے شروع کریں گے۔ ہم نے یہ بات پڑھ لی تھی کہ یہود نے جب یہ خیال ظاہر کیا کہ ہم جو کچھ بھی ہیں دوزخ میں نہیں جائیں گے، تو اس پہ اللہ تعالیٰ نے بتایا کہ میرا معیار تقویٰ ہے، تقوی کی بنیاد پر میں نے جو باتیں کہی ہیں انہی کی بنیاد پر آگے بھی معاملہ ہوگا، قیامت میں بھی اور دنیا میں بھی۔ تو اگر تم نبی کریم صلی اللہ علیہ وسلم کو مانو گے تو تمہاری نجات تبھی ہوگی، اور اس کے لیے پھر یہ وعدہ لیا کہ جو میں نے تم سے وعدہ کیا تھا وہ پورا کرو گے اور میں بھی اپنا وعدہ پورا کروں گا۔ تو ان چیزوں کی اب مثالیں دی جا رہی تھیں جس میں اللہ تعالیٰ یہ بتانا چاہ رہے ہیں اہل کتاب کو، بالخصوص یہود کو جو بنی اسرائیل ہیں، کہ میں نے تمہارے ساتھ کب اس طرح کا معاملہ کیا ہے کہ جس سے تمہیں یہ غلط فہمی ہو گئی کہ صرف انبیاء کی اولاد ہونے کی وجہ سے تمہیں اللہ کی محبت حاصل ہو جائے گی۔ بتایا کہ میں نے تمہیں مشکلات میں مبتلا کیا، نکالا، پھر مشکلات میں مبتلا کیا، پھر نکالا، تو سزائیں بھی دیں، معافی بھی کی، یہ سارا کچھ اس طرح سے چل رہا تھا، نہ کہ ہر حالت میں تمہیں اچھا رکھنا ہے، یہ میری کوئی وعدہ تمہارے ساتھ نہیں ہے۔ ان میں سے ایک چیز کی طرف اللہ تعالیٰ نے یہ توجہ دلائی کہ میں نے تمہیں فرعون کے عذاب سے نجات دی۔ تو جب تم فرعون کے عذاب میں تھے تو اس وقت بھی تو بنی اسرائیل ہی تھے، حضرت یعقوب کی اولاد ہی تھے، اور اس کے بعد پھر فرمایا کہ میں نے تمہیں دریا پار کروایا، فرعون کو غرق کر دیا، تو اس وقت بھی تم چونکہ حضرت موسیٰ کی بات مان گئے تھے، تقوی پر آ گئے تھے، تو اس لیے میں نے تمہیں ایسا کیا۔ آگے 51 نمبر آیت ہے، وَإِذْ وَاعَدْنَا مُوسَىٰ 40 لَيْلَةً، اور یاد کرو اس واقعے کو بھی پیش نظر رکھو جب ہم نے موسیٰ سے 40 راتوں کا وعدہ لیا، ثم اتخذتم العجل، پھر تم نے بچھڑے کو معبود بنا لیا، من بعد ہی اس کے بعد، وانتم ظالمون، اور تم ظلم کرنے والے تھے۔ یہ قرآن مجید میں واقعہ جو ہے یہ دو طرح سے بیان ہوا ہے، ایک میں اللہ تعالیٰ نے بتایا کہ میں نے 30 راتوں کے لیے وعدہ کیا، اور یہاں اللہ تعالیٰ نے بتایا کہ میں نے 40 راتوں کے لیے وعدہ کیا، اور تیسرے مقام پہ ان دونوں باتوں کے ٹھیک ہونے کو سمجھایا ہے کہ کیسے ٹھیک ہیں یہ دونوں باتیں۔ اللہ تعالیٰ اس طرح نہیں سمجھاتے کہ میں نے وہاں یہ کہا ہے وہاں یہ کہا ہے، بس ایک طریقے سے اللہ تعالیٰ نے بات کی۔ وہ کیا تھا کہ اللہ تعالیٰ نے جب حکم دیا حضرت موسیٰ کو کہ آپ طور پر آئیں گے، دریا میں سے نکلنے کے بعد جب وہ فرعون غرق ہو گیا، تو طور پہ آئیں گے تو 30 دن کے لیے آپ کو آنا ہوگا۔ حضرت موسیٰ 10 دن پہلے چلے گئے، تو اس کو اللہ تعالیٰ نے بتایا کہ میں نے حکم تو ان کو 30 دن کا دیا تھا، لیکن میری جو میقات تھی وہ 40 دن کی تھی۔ تو یوں سمجھ لیجئے کہ مثلاً اللہ تعالیٰ نے ایک وقت مقرر کیا تھا کہ اس تاریخ کو آئیں گے، حضرت موسیٰ نے 10 دن پہلے چلے جانے کا ارادہ رکھا ہوا تھا یا کر لیا، تو اللہ تعالیٰ نے ان دونوں کو ملا کر اپنی تقدیر میں یہ لکھا ہوا تھا کہ حضرت موسیٰ 40 دن کے لیے آئیں گے اور یہ کچھ ہوگا۔ تو اس طرح سے اللہ کی لکھی ہوئی تقدیر میں جو میقات تھی وہ بھی پوری ہو گئی، اور جو 30 دن کا وعدہ تھا وہ بھی درست ہوا۔ تو ایک ہے کہ اللہ نے حکم کیا دیا تھا وہ 30 دن کا تھا، حضرت موسیٰ نے کیا کیا، 10 دن بڑھا دیے، تو جو اللہ کی لکھی ہوئی تقدیر تھی اس کے مطابق کام ہو گیا۔ تو اس دونوں باتوں کو اکٹھا کر دیا ہے سورہ آراف میں اللہ تعالیٰ نے، جہاں میقات کو سمجھایا ہے کہ میرے میقات کے مطابق وہ، فاطمہ میقات رب ہی کے الفاظ میں اللہ تعالیٰ نے اس کو بیان کیا۔ تو فرمایا کہ میں نے موسیٰ کو 40 دن کے لیے بلایا، تو تم نے بچڑے کو معبود بنا لیا اس کے بعد، وانتم ظالمون، اور تم اپنے اوپر ظلم ڈھانے والے تھے۔ انتم ظالمون جو ہے یہ قرآن مجید کے عرف میں دو معنی اپنے اندر رکھتا ہے۔ بچڑے کو معبود بنا لیا، یہ واقعہ چونکہ پہلی دفعہ زیر بحث آ رہا ہے تو ذرا تفصیل کر دیتا ہوں۔ حضرت موسیٰ کی یہ قوم جو تھی، یہ جب اتنا کچھ دیکھ رہی تھی کہ حضرت موسیٰ نے دریا پھاڑ دیا ہے، کوئی 9-10 کے قریب معجزات آپ کے ہاتھوں سے ظاہر ہو گئے ہیں، जुओं का अजाब और टिड्डियों का और मेंढकों का पता नहीं क्या क्या, ये सब कुछ वो देख रहे थे। और फिर दरिया पार करना बहुत बड़ा मुआवजा था, फिर इस तरह की फिरौन को गर्क कर देना, ये सारा कुछ वो देख रहे थे। तो उनको एक हैरानी हो रही थी कि ये कैसे मुमकिन है कि हज़रत मूसा हमारे जैसे इंसान हैं, खाते पीते हैं, शादी कर रखी है, बच्चे हैं, तो उनके साथ अल्लाह ताला इस तरह का कोई ख़ास मामला कर रहा है। तो इसको उन्होंने कहा कि हम तुम्हारी बात तब मानेंगे कि तुम वाकई अल्लाह की तरफ से ये सारा कुछ कर रहे हो, कि तुम हमें अल्लाह को खुला खुला दिखा दो, हम अपनी आँखों से देख लें, तब हम ये बात मानेंगे कि वाकई तुम अल्लाह के साथ। यानी ये इम्कान जहनों में हो सकता है उनके कि शायद कोई ताकत इनके पास अपनी है तो हमें ऐसे ही गलत रास्ते पर डाल दिया हो, ये कोई शैतानी किस्म का ख्याल भी उनके जहन में आ सकता था। कुछ लोगों के जहन में आए, फिर वो बातें करते थे। तो इस वाक़े के बाद यानी दरिया से निकलने के बाद और तूर के पास आने से पहले पहले, बछड़े का वाक़या होने से पहले ये वाक़या हो चुका था कि वो हज़रत मूसा को कह चुके थे कि हमें आप अल्लाह को दिखाएंगे तब हम आपकी बात मानेंगे। ये उन्होंने बात नहीं मानी, हज़रत मूसा ने इनकार कर दिया कि ये कैसे हो सकता है अल्लाह ताला को मैं तुम्हें दिखा दूँ। लेकिन बहरहाल ये जो मामला था, इससे उनकी एक ज़हनी हालत समझ में आ रही है हमें कि वो खुदा को देख कर कुछ मानना चाहते थे। उनके अंदर ये सवाल था या तलब थी या तमन्ना थी। और ये भी पूरा इम्कान है कि हज़रत मूसा की वजह से, कि हज़रत मूसा जैसा रसूल हमारे बीच में है, तो इनके ज़रिए से हो सकता है हम अल्लाह को देख ही लें। तो ये भी एक तवक्को भी हो सकती है जो गलत किस्म की थी, लेकिन बहरहाल किसी कौम के अंदर तवक्को पैदा होना हज़रत मूसा जैसे मौजज़ा देख कर, ये इनकार नहीं किया जा सकता। तो उन्होंने ये मुतालबा रख दिया था कि हमें खुदा को देखना है। इसी जज्बे का फ़ायदा उठाया सामरी ने। सामरी ने फ़ायदा ये उठाया कि मूसा के इन लोगों से कहा, हज़रत मूसा की कौम से, कि आओ सोना इकट्ठा करो, मैं तुम्हारे लिए खुदा बना देता हूँ। उसने क्या किया कि उसने लेकर सोना जेवरा सारे इकट्ठे किए, पिघलाया, पिघलाने के बाद एक बछड़े की शक्ल दी। बछड़े की शक्ल क्यों दी? क्योंकि कुरान से मालूम होता है कि हज़रत मूसा की कौम जिस इलाके से गुजर के आई वहाँ भी माबूद माना जाता था बैल देवता को, गाय को जैसे हिंदुस्तान में माना जाता है, और ख़ुद जो फिरौन है उसके यहाँ भी बाज़ हवालों से इसका ज़िक्र मिलता है कि उनके यहाँ भी बैल को या गाय को देवता माना जाता था। तो अब वो जहनों में ये बात जब रासिख होती है अपने माहौल की वजह से, इर्द गिर्द रहने वाली कौमों की वजह से, तो लोग उसको ये समझते हैं कि ऐसे ही होगा, खुदा बैल ही की शक्ल में नौज़ बिल्ला होगा। तो उसने सामरी ने भी बैल बनाया, बैल बनाया और उसको इस तरह से बनाया जिस तरह बाजा सा होता है, विसल सीटी होती है, उसमें कुछ ऐसा अंदर डिज़ाइन किया कि हवा जब गुजरती थी तो उसमें ब्लो करती थी तो आवाज़ आती थी, तो बाजा सा बजता था। अब वो हवा के रुख पे रख दिया तो जब भी झोंका चलेगा तो आवाज़ आएगी, आवाज़ आएगी तो इसका मतलब है कि खुदा कुछ बोल रहा है। ये वो कहानी थी। अब हज़रत मूसा ने जब सामरी से पूछा कि तुमने ये क्या किया, तो उसने एक झूठ कहानी बनाई, और वो ज़ाहिर है कि बनी इसराइल को भी सुनाता होगा। वो झूठी कहानी ये थी कि जब आपके पास फरिश्ता वही लेकर आया तो मैंने जहाँ उसने पाँव रखा था वहाँ से मैंने मिट्टी उठा ली थी, उस मिट्टी को मैंने इस बछड़े के बनाने में इस्तेमाल किया है, इसलिए अब ये मुकद्दस चीज़ है, ये खाली सोने का बना हुआ बछड़ा नहीं है। ये कहानी उसने सुना के तो हज़रत मूसा की कौम को गुमराह किया, और उनकी उस तमन्ना कि हज़रत मूसा के ज़माने में हम खुदा को देख लेंगे, वो इस तरह से उसने पूरी करने की कोशिश की। यानी सामरी बिला वजह नहीं बना सका, अगर वो खुद बछड़ा बनाता तो उसकी कोई बात ना सुनता, उस कौम के अंदर ये जज्बा था, उन्होंने इसका मुतागया, अल्लाह ताला ने इसको ज़िक्र भी किया है, इस वो चाहते थे कि अल्लाह ताला को देखें, तो उस लिहाज से फिर ये एक ज़रूरत सामरी ने पूरी की। तो इसलिए फरमाया कि मैंने मूसा को बुलाया, 40 दिन के लिए वो तूर पे आ गए और तुमने उनके बाद में बछड़े को माबूद बना लिया। वान तुम ज़ालिमून, मैं ये बता रहा था कि ज़ालिम के दो मानी कुरान की रोशनी में हो सकते हैं, एक ये कि अपनी जानों पे जुल्म ढाना, ये कुरान मजीद में ज़ालिमी अनफुसहुम के अल्फाज में दूसरी जगह वाज़े किया है, لیکن یہ ظلم ہے کیا؟ دوسرا پہلو اس میں یہ آتا ہے کہ شرک کرنے کو بھی اللہ تعالیٰ نے ظلم عظیم قرار دیا ہے. تو ظاہر ہے کہ یہ شرک کیا تھا, تو اس اعتبار سے انہوں نے ظلم کیا, اللہ کا حق مارا. ظلم کا مطلب ہوتا ہے کسی کا حق مار لینا, اور ظلم یہ بھی ہوتا ہے کہ کسی میرٹ پہ نہ آنے والے کو کچھ چیز دے دینا. یہ کیا کہ آپ نے کسی کا حق مار لیا, اور دوسرا یہ ہے کہ غلط جگہ پہ حق فراہم کر دیا. تو اللہ کا حق تھا کہ اس کو خدا مانا جائے, آپ نے اس کا تو انکار کر دیا, بچھڑے کو خدا بنا دیا. تو آپ نے اللہ کا حق لے کر بچھڑے کو دے دیا جو اس قابل نہیں تھا کہ اس کو خدا مانا جائے. تو اس معنی میں ظلم ہوا, لیکن اس کا نتیجہ کیا نکلے گا کہ انہوں نے اپنی جانوں پر ظلم کیا. تو یہ اب حضرت موسیٰ کی قوم کا وہ اللہ تعالیٰ نے بتایا کہ تم متقی نہیں رہے, تو میں نے تمہارے ساتھ کیا معاملات کیے, معاف بھی کیا تو تمہارے گناہوں کو معاف کیا. تم کبھی بھی اس طرح سے نہیں رہے کہ حضرت یعقوب کی اولاد کے طور پر تمہارے ساتھ معاملہ اچھا ہوتا رہے. تو آگے بات کو بڑھایا کہ ثم عفونا عنکم, پھر میں نے تمہیں معاف کر دیا. عفونا عنکم جو ہے وہ چشم پوشی کے معنی میں ہوتا, یہ مغفرت کے معنی میں نہیں ہوتا. لیکن ہمارے اکثر مفسرین نے یہاں پر معاف کرنے ہی کے معنی میں لیا, یعنی مغفرت کے معنی میں. عفونا عنکم کا مطلب یہ ہے یہاں پر کہ اللہ تعالیٰ نے فوری طور پر سزا نہیں دی, درگزر کیا, حضرت موسیٰ کے فارغ ہونے کا انتظار کیا. فارغ ہو کر جب وہ آئے, پھر معاملہ ہوا, پھر توبہ کے لیے سخت سزا نافذ کی گئی تاکہ ان کے اندر شکر گزاری کا جذبہ پیدا ہو. اور اگر آخری طور پہ جو معاف کرنے کا معاملہ ہے وہ بھی ہو, تو معاف کرنے کا معاملہ سادہ نہیں رکھا گیا. آگے چل کر واضح ہوگا کہ ان کی معافی بڑی سختی کے بعد ہوئی ہے. اگر اس کو معاف کرنے کے معنی میں لیا جائے تو پھر یہ بہت سخت طریقے سے معافی کی گئی ہے. یہاں البتہ یہ اصول معلوم ہوتا ہے کہ جب اللہ تعالیٰ گناہوں سے درگزر کرتے ہیں تو وہ چاہ رہے ہوتے ہیں کہ آدمی شکر گزاری اختیار کرے. شکر گزاری کا میں مطلب واضح کر چکا ہوں سورہ فاتحہ کو پڑھاتے ہوئے. شکر گزاری دراصل اکنالجمنٹ ہوتی ہے, یا سادہ لفظوں میں, دوسرے لفظوں میں یوں کہیے کہ جیسا آپ نے کیا ویسا میں رد عمل ظاہر کروں. جیسا آپ نے کیا ویسا میں رد عمل ظاہر کروں. آپ نے مجھے برا سلوک کیا تو میں اس کے لحاظ سے اپنے رویے کو تبدیل کر لوں, اور اگر آپ نے اچھا سلوک کیا تو میں آپ کے ساتھ اس لحاظ سے رویہ اختیار کروں. تو خدا کے ساتھ شکر گزاری یہ ہے کہ اس کی نعمتوں پر, اس کی سزاؤں پر, اس کے معاملات پر اس کے لحاظ سے ویسا ہی رکھنا چاہیے معاملہ. یہ نہیں ہونا چاہیے کہ اللہ تعالیٰ کے بارے میں آدمی اس غلط فہمی کا شکار ہو جائے کہ اللہ تعالیٰ تو مجھے معاف کر ہی دیں گے. نہیں, یہ شکر کے خلاف ہوگا. یا اللہ تعالیٰ جو بھی ہے حضرت یعقوب کی اولاد ہونے کی وجہ سے مجھے کوئی سزا نہیں دیں گے, یہ شکر کے خلاف ہے. تو شکر دراصل صرف شکریہ نہیں ہے, بلکہ اس میں دوسرے آدمی کے یا دوسری ہستی کے یا دوسرے شخص کے رویے سے سیکھ کر اس کے مطابق عمل کرنا ہوتا ہے. یہ شکر اصل معنی ہے. تو جب کوئی تحفہ دے تو اس کا شکریہ ادا کرنا بھی اس کے رویے کے لحاظ سے ہم نے اس کے ساتھ معاملہ کیا. تو تشکرون جو ہے وہ محض شکر گزاری نہیں ہے, بلکہ شکر گزاری کے ساتھ اس میں, وعلیکم السلام, شکر گزاری کے ساتھ اس میں یہ پہلو بھی ہے کہ ہم اپنے رویے کو درست کریں خدا کے ساتھ معاملہ. تو اللہ تعالیٰ کہہ رہے ہیں کہ جب میں نے تمہیں پکڑا, تم نے بچھڑے کو معبود بنا لیا, تو میں نے تمہیں معافی درگزر کیا, تو تمہیں اس کے مطابق سیکھنا چاہیے تھا, اس کے مطابق رویہ اپنانا چاہیے تھا, لیکن تم نے نہیں کیا. تو میں نے اس لیے کیا تھا تاکہ تم شکر گزاری پہ آؤ, لیکن تم شکر گزاری پر نہیں آئے, بلکہ تم اپنی ہٹ پر قائم رہے اسی طرح کی جو پہلے تمہارے اندر پیدا ہو چکی تھی. تو اب یہ واقعہ جو تھا بڑا اہم تھا کہ فرعون کے علاقے سے نکلنے کے بعد یہاں آ گئے. یہاں آ کر انہوں نے حضرت موسیٰ طور پر چلے گئے. طور پر چلے گئے تو انہوں نے پیچھے بچھڑے کو معبود بنا لیا. بچھڑے کو معبود پر بہت سخت سزا ہونی چاہیے تھی, لیکن اللہ تعالیٰ نے اس میں نرمی اختیار کی, معافی کا راستہ اختیار کیا تاکہ ان کے اندر صحیح رویہ پیدا ہو, لیکن شکر گزاری کا رویہ پیدا نہیں ہو سکا. وَإِذْ آتَيْنَا مُوسَى الْكِتَابَ وَالْفُرْقَانَ لَعَلَّكُمْ تَهْتَدُونَ, اور اس بات کو بھی یاد رکھو، پیش نظر رکھو کہ جب ہم نے موسیٰ کو کتاب دی، یعنی حق و باطل کے درمیان فیصلہ کرنے والی چیز، تاکہ تم ہدایت پاؤ۔ معافی اس لیے کی گئی کہ شکر گزاری کا رویہ پیدا ہو، اور حضرت موسیٰ کو الواح جو دی گئیں طور پر، وہ اس لیے دی گئی تھیں کہ حق و باطل کے درمیان فیصلہ کر کے صحیح راستے پر قائم ہو جائیں، لیکن دونوں چیزیں اختیار نہیں کی گئیں۔ اب یہ جو چیز ہے کہ کتابیں کیوں دیتے ہیں اللہ تعالیٰ، اس کو اللہ تعالیٰ نے واضح کیا ہے دوسرے مقامات پر کہ میں نے رسولوں کے ساتھ اس لیے کتابیں بھیجی تاکہ اختلافات کا فیصلہ کر دیں، اور دوسری جگہ بتایا تاکہ لوگ قسط پر قائم ہو جائیں، یعنی دین کے بارے میں صحیح صحیح بات پر، صحیح صحیح رویے پر قائم ہو جائیں۔ تو کتابوں کا مقصد یہی ہوتا ہے۔ تو حضرت موسیٰ کو جو کتاب قانون دیا گیا تھا تورات کی شکل میں، وہ بھی اس لیے تھا تاکہ وہ اپنے لیے رہنمائی کا سامان کریں، اپنے اختلافات کو دور کریں، جہاں پر غلطی لگی ہوئی ہے اس کو درست کر لیں، جو کوئی ذہن میں بات غلط بیٹھ گئی ہے اس کو درست کر لیں۔ لیکن نہ انہوں نے معافی کا صحیح شکر گزاری اختیار کی، نہ کتابوں کو ماننے کے بعد، تورات کو ماننے کے بعد اس سے ہدایت پائی۔ اب جو معافی جو ایسے ہوئی یا درگزر کرنے کے بعد جو معاملہ ان کے ساتھ ہوا، اب اس کا ذکر اللہ تعالیٰ کر رہے ہیں کہ بچھڑے کو معبود بنانے کے بعد ان کے ساتھ کیا معاملہ ہوا۔ تو فرمایا کہ تم یہ کہہ رہے ہو کہ اللہ تعالیٰ ہمارے ساتھ بڑی محبت کرتے ہیں کیونکہ ہم یعقوب کی اولاد ہیں اور ابراہیم کی اولاد ہیں علیہم السلام۔ تو فرمایا کہ اب ذرا اس کو بتاؤ ذرا مجھے کہ جب موسیٰ نے اپنی قوم سے کہا کہ تم لوگوں نے بچھڑے کو معبود بنا کر اپنے اوپر ظلم کیا ہے، تو اب تم اپنے رب کی طرف پلٹو اور اپنے لوگوں کو قتل کرو جنہوں نے یہ حرکت کی ہے، تمہارے لیے یہی بہتر ہے تمہارے اللہ کے نزدیک۔ تو پھر اللہ نے تمہارے اوپر مہربانی کی، تمہاری توبہ قبول کی، کیونکہ وہ بڑا ہی توبہ قبول کرنے والا مہربان ہے۔ تو اب اللہ تعالیٰ نے یہ نہیں بتایا کہ تم ابراہیم علیہ السلام کی اولاد ہو تو اس لیے میں نے تمہیں معاف کیا تھا، بلکہ بتایا کہ میں چونکہ تواب الرحیم ہوں اس لیے میں نے تمہیں معاف کیا۔ ایک بات، دوسری بات یہ کہ جو معافی ہے وہ آسانی سے تھوڑی مل گئی۔ اگر میں حضرت یعقوب کی وجہ سے معاف کرتا تو کیا کہتا کہ اپنے ساتھیوں کو قتل کرو؟ اب اس میں جو ہماری تفاسیر میں تو بہت بڑی تعداد لکھی ہے، 70,000 تک تعداد لکھی ہے لوگ مارے گئے، لیکن ان کا بیان ہے کہ 6,000 کے قریب لوگ، 6,000 بھی تھوڑے نہیں ہیں، 100 ہی کیوں نہ ہوں۔ 100 لوگوں کو اس وجہ سے مار دینا کہ انہوں نے بچھڑے کو معبود بنایا ہے اور اس کے بعد توبہ ہوئی ہے، تو یہ چھوٹی بات نہیں ہے۔ ظاہر ہے کہ باپ نے بیٹے کو مارا ہوگا، بیٹے نے باپ کو مارا ہوگا، تو اس طرح سے یہ، اب یہ سزا اس طرح دی کیوں گئی ہے؟ یہ قرآن مجید سے معلوم ہوتا ہے کہ رسولوں کے زمانے میں جب کوئی قوم رسول کی مخاطب ہوتی ہے تو اس کو دعوت دی جاتی ہے، دعوت دینے کے بعد بات جب بالکل واضح ہو جاتی ہے، اب بھی کوئی جرم کرے تو پھر اس پر سخت سزا ہوتی ہے، خاص طور سے رسول کا کفر یا شرک وغیرہ کو، اس طرح کی چیز۔ تو اس وجہ سے اتمام حجت کی وجہ سے ان کو سخت سزا دی گئی کہ ساری بات واضح تھی، حضرت موسیٰ نے اتنا کچھ کیا ہے، تم اس کے بعد بھی، خود حضرت موسیٰ نے کہا کہ بڑی بدبخت قوم ہے یہ، پتہ نہیں کیا کرتی ہے، سرپھری قوم ہے۔ تو یہ سارا کچھ جو وہ قوم کرتی رہی ہے اس کے پہلو سے پھر ان کو سزا دی گئی۔ تو رسول کی وجہ سے، ویسے دنیا میں شرک کی سزا اللہ تعالیٰ نہیں دیتے، جو شرک کرنے والے ہیں قیامت والے دن بھگتیں گے، لیکن رسولوں کے زمانے میں شرک اور رسول کا انکار، اس کے اوپر آسمان سے بھی سزا آتی ہے اور رسولوں کے ذریعے سے بھی سزا آتی ہے۔ تو جیسے قوم لوح پر آئی، قوم لوط پر آئی، قوم ہود پر آئی، قوم صالح پر آئی، یہ وہ سزائیں ہیں جو رسولوں کے انکار کی وجہ سے یا شرک کرنے کی وجہ سے، شرک نہ چھوڑنے کی وجہ سے رسولوں کے زمانے میں آئی ہیں۔ ویسے دنیا شرک کرتی رہتی ہے، سزا نہیں آتی۔ تو حضرت موسیٰ بھی چونکہ اللہ کے رسول ہیں، صرف نبی نہیں ہیں، اس لیے ان کی قوم پر یہ سزا نافذ ہوئی۔ تو اب یہ حضرت موسیٰ نے جب کہا کہ تم نے اپنے اوپر ظلم کیا، تو اوپر میں نے کہا تھا وانتم ظالمون، اس کو اب اللہ تعالیٰ نے واضح کر دیا ہے، ظلمتم انفسکم، تم نے اپنے اوپر ظلم ڈایا ہے، شرک کر کے اس قابل ہو گئے ہو حضرت موسیٰ کے زمانے میں شرک کر کے کہ تمہیں اس کی سزا ملے گی۔ تو وہ سزا کر لی۔ فتوبو الی باریکم، میں باری جو ہے وہ دراصل خالق کو بھی کہتے ہیں، اور باری اس کو بھی کہتے ہیں جو کسی چیز کو کسی چیز سے الگ کر دے، ان کو بھی کہتے ہیں۔ تو یہاں جملہ ایسا بولا گیا ہے کہ دونوں مقصد پورے کرتا ہے۔ غالباً اس کی وجہ یہ ہے کہ جو بچھڑا جو معبود بنایا گیا اس میں تورات میں یہ لکھا ہوا ہے کہ سامری نے یہ کہا کہ یہی وہ خدا ہے جو تمہیں مصر سے بچا کر لایا ہے فرعون سے. ٹھیک ہے, تو وہ باری کا لفظ اس کے لیے بہت اچھا ہے کہ وہ جو تمہیں بچا کر لے آیا ہے, الگ کر کے لے آیا ہے. اور اب جو واقعہ ہو گیا کہ بھائی تم نے بچھڑے کو سمجھ لیا کہ وہ فرعون سے نجات دے کر لایا, تو اس میں بتایا کہ اپنے خدا کی طرف لوٹو جس جو واقعی تمہیں بچانے والا ہے. لیکن عربی زبان میں اس کے معنی خالق کے بھی ہیں, جیسا کہ سورہ حشر میں آیا ہے والخالق والباری والمصور, تو وہاں یہ خالق کی اگلی سٹیج کے لیے استعمال ہوا ہے. خالق اس ہستی کو کہتے ہیں جو سارے کام کر سکتی ہو تخلیق کرنے کے, لیکن جب آگے باری آ جائے اور پھر مصور آ جائے تو پھر خالق بالکل بنیادی معنی میں چلا جاتا ہے کہ ڈھانچہ بنا لیا, ڈیزائن کر لیا. اور باری کا مطلب ہوگا پھر اس کو وجود پذیر کر دیا, یعنی اس کو عدم سے نکال کر وجود میں بھی لے آیا گیا. اور مصور کا مطلب ہے کہ پھر اس کی شکل و صورت بھی بنا دیا, ایسا نہیں کہ بس بنا دیا بے ڈب سا بے ڈھنگا سا, نہیں, اس کی خوبصورتی جس کو ہم فائنل ٹچز یا فنیشنگ ٹچز کہتے ہیں وہ دے کر مکمل کر دینا. خالق یعنی ڈھانچہ بنانا, ابتدا کرنا, جیسے ہم نے بلڈنگ بنانے والے کہتے ہیں گرے اسٹرکچر کھڑا ہو گیا, اس کے بعد پلستر وغیرہ ہو جائے گا, وائرنگ وغیرہ ہو جائے گی, پھر اس کے بعد کچھ خوبصورتی کے لیے کچھ چیزیں لگائی جائیں گی. تو گرے اسٹرکچر ہے خالق. باری کا مطلب ہے کہ آپ اپنے سارا کچھ کرنے کے بعد اس کو مکمل کر دیا ہے. اور مصور کا مطلب ہے کہ اس میں پھر پینٹنگ ہو گئی ہے, اس میں کچھ پینٹس ہو گئے ہیں, کوئی دروازوں کے ڈیزائن بن گئے ہیں, یہ کچھ ہو گیا ہے, تو اس کی ایک خوبصورت شکل آپ نے دے دی. تو یہ جو ہمارے بنانے میں جو مراحل ہیں انہیں کو وہاں بیان کیا گیا. تو باری کا مطلب بنانے والا بھی ہے, وجود پذیر کرنے والا, صحیح لفظ ہوگا وجود پذیر کرنے والا. تو یاد کرو کہ موسیٰ نے جب اپنی قوم سے کہا کہ تم ظلم کر رہے ہو اپنے اوپر, اپنے اس بچھڑے کو معبود بنا کر, تو اپنے وجود پذیر کرنے والے کی طرف پلٹو, واپس چلو. یہاں توبو کے بعد الہ آ گیا ہے, تو خالی توبہ کا مطلب نہیں ہے اس میں, پورا پلٹ کر خالص ہونے کا مفہوم ہے. تورات میں ملتا جلتا جملہ حضرت موسیٰ کا یہی ہے کہ تم اس کو چھوڑو اور خدا کے لیے خالص ہو جاؤ, یعنی باقی دیوتاؤں کا تصور چھوڑ دو. تو قرآن مجید نے اس کو یوں یہاں بیان کیا ہے, فتوبو الی بارئکم, کہ تم اپنے حقیقی خالق کی طرف پلٹو, اس بت کو چھوڑو, اس بچھڑے کو, اور جو تمہارا واقعی خدا ہے اسی کو خدا بنا لو. توبہ دراصل ہے ہی واپس آنا, توبہ دراصل اس کا بنیادی معنی واپس آنے کے ہیں کہ میں انحراف کر گیا تھا, گناہ کی طرف چلا گیا, اب واپس آ گیا, توبہ کر لیں. تو اس کے بعد پھر اعتراف ہوتا ہے, گناہ کی معافی مانگنا ہوتا ہے, لیکن اصل چیز اس کے اندر واپسی ہونا ہے کہ سیدھا راستہ صراط مستقیم پہ چل رہا تھا, نماز پڑھ رہا تھا, روزہ رکھ رہا تھا, سچ بول رہا تھا, لیکن کسی نفس کی خواہش کی وجہ سے تھوڑا بھٹکا, پھر واپس آ گیا, اب پھر سیدھے راستے پر چل پڑا. تو یہ فتوبو میں پلٹ آنے کا مفہوم ہوتا ہے, خاص طور سے جب آگے الہ بھی لگا ہو جیسے یہاں لگا ہوا ہے. تو کہا کہ تم نے بچھڑے کو معبود بنا کر اپنے اوپر ظلم کیا ہے, تو واپس آ جاؤ, اپنے حقیقی خدا کی طرف آ جاؤ, اور اپنے ان لوگوں کو قتل کرو جنہوں نے یہ حرکت کی ہے. افتوب الی بارئکم سے بات واضح ہو رہی ہے کہ حضرت موسیٰ نے جب یہ اعلان کیا تو سارے لوگ واپس نہیں آئے, کچھ نے ابھی بھی بچھڑے کو معبود بنانے کا سوچ رکھا. ان کو پھر سزا دی گئی, اور سزا میں نے واضح کر دیا کہ ان کو قتل کرنے کا حکم ہوا, اور یہ سزا اتمام حجت کی وجہ سے, رسول اللہ کے ایک رسول کے ہونے کی وجہ سے ایسا ہوا. اب ظاہر ہے کہ یہ بڑی سخت سزا ہے. اب یہود کا وہ جو پندار ہے کہ ہم یعقوب و ابراہیم کی اولاد ہیں, ہمیں اللہ تعالیٰ ناراض نہیں ہوتا, وہ واضح کر دیا کہ نہیں دیکھو میں نے کتنی سخت سزا دی تھی تمہیں. تو آگے فرمایا کہ ذالکم خیر لکم من دبارکم, تمہارا یہی معاملہ, تمہارے ساتھ یوں کرنا ہی تمہارے رب کے نزدیک صحیح ہے. یہ کیوں صحیح ہے؟ سزائیں بعض اوقات صحیح ہوتی ہیں, بعض اوقات غلط ہوتی ہیں, لیکن جب سزا صحیح مقصد سے صحیح توازن کے ساتھ دی جائے تو وہ مفید ہو سکتی ہے, اور یقیناً مفید ہوتی ہے جب اللہ تعالیٰ کا فیصلہ ہو. تو حضرت موسیٰ کی قوم غلامی میں رہ رہ کر جس طرح کی ذہنیت کا شکار ہو چکی تھی, उसमें से कमज़ोर लोगों का निकल जाना ज़्यादा बेहतर था। कुरान मजीद ने नबी सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में यही कहा कि तुम्हारे अंदर से मैं खबीस और तैयब को अलग करना चाहता हूँ। जो जंगें होती थी, मुसीबतें आ जाती थी, खौफ पैदा हो जाता था, तो उसमें हिकमत यही बताई गई है कि अल्लाह ताला इन मुश्किलात के ज़रिए से चाहते हैं कि अच्छे मोमिन और कमज़ोर मोमिन और मुनाफिक ये अलग अलग हो जाए, ताकि इनका इलाज करना भी मुमकिन हो। और मुनाफिकीन ख़ास तौर से, जो कि वो बीच में रिशा दवानियाँ करते रहते थे, इधर की बात उधर पहुँचा दी, बात के मानी बदल दिए और खलफशारसी पैदा कर दी, उसके लिए ज़रूरी था कि उनका अलग कर दिया जाए, ताकि खालिस मोमिन अलग हो जाएँ और बाकियों को सजा देकर मामला साफ़ कर दिया जाए। ठीक यही मामला हज़रत मूसा यहाँ कर रहे थे कि वो लोग जो शिर्क में इस तक चले गए थे कि एक बछड़े को माबूद बना लिया था, तो फरमाया गया कि इनको साफ़ कर देना चाहिए, वरना काम ख़राब करते रहेंगे। कुछ लोगों ने यह भी ख्याल किया है कि ये इस वजह से सज़ा नहीं हुई कि बछड़े पूजने वालों को मारा गया, बल्कि अल्लाह ताला ने एक इम्तिहान में डाल दिया कि बस कह दिया गया कि दो हिस्सों में बट जाओ पूरे की पूरी कौम, और अल्लाह को ये साबित करने के लिए कि तुम अल्लाह के फरमा बरदार हो, एक दूसरे को मारो, जो बच जाएंगे बस ठीक है, ये कहा गया। लेकिन उस इतनी दूर की बात ले जाने की ज़रूरत नहीं है, वाज़े तौर पर बछड़े की सज़ा के हवाले से सज़ा चल रही है तो उसी को कहना चाहिए। यहाँ भी बारेकुम खालिक के माने भी हो सकता है और उस लघवी माने में भी। फताबा अलैकुम, तो फरमाया फिर अल्लाह ने तुम्हारे ऊपर मेहरबानी की, तुम्हारी तौबा कबूल की। तो तुम समझते हो कि बस याकूब की औलाद होने की वजह से मैं मेहरबानी करता रहूँगा, मेहरबानी मैंने तब की जब मैंने तुम्हारे इतने लोग मरवा दिए। आगे फरमाया इन्नहु हुवत तव्वाबुर रहीम, तो फरमाया कि ये तुम्हारी औलाद इब्राहिम होने की वजह से माफ़ी नहीं थी, मेरे तव्वाबुर रहीम होने की वजह से माफ़ी थी। अब तव्वाबुर रहीम दो सिफात जब भी आ जाएँ तो एक गौर करना चाहिए कि इन दोनों में पेयर का ताल्लुक है, तो ये आपस में किस तरह से जुड़ते हैं। पेयर का जो ताल्लुक है उसको समझ लेना चाहिए कि हर पेयर जब कोई बनता है पेयर, तो एक में कुछ चीज़ें होती हैं जो दूसरे में नहीं होती, और दूसरे में कुछ चीज़ें होती जो पहले में नहीं होती, वो दोनों मिलकर एक यूनिट बनाते हैं। मसलन रात और दिन दोनों मिलकर 24 घंटे का एक दिन बनाते हैं, जिसमें काम करने का भी मौका होता है, सोने का भी मौका होता है। अगर दिन हो तो सोने के लिए इतना साजगार नहीं है, अगर जब सो जाते हैं, और अगर रात हो तो काम करने के लिए इतनी साजगार नहीं। तो ये दोनों चीज़ें मिलकर एक पूरा यूनिट सा बन जाता है। तो ठीक इसी असूल पर तवाब और रहीम इस तरह का पेयर है, या सिर्फ उस तरह का जिस तरह हम कहते हैं भाई कोई कलम दबात ले आओ भाई दो चीज़ें बयान कर दी, क्या उस तरह का है? तो मेरे ख्याल में ये पेयर टाइप है। तवाब तौबा कबूल करने वाले को कहते हैं, और रहीम मेहरबान को कहते हैं। तो तौबा कबूल करने वाला उस वक्त तौबा कबूल करता है जब वो कोई आदमी रहमत का मुस्तहिक हो जाए, वरना कबूल नहीं करते। रहमत के अंदर कुरान मजीद के इस्तेमालात से वाज़े हैं कि इसके अंदर अदल और इंसाफ के मानी पाए जाते हैं, जो तवाब में नहीं होते हैं। अदल और इंसाफ का मतलब यह है कि अल्लाह ताला ने सूरा आल इमरान में जाकर कहा है कि कतबा अला नफ्सिहिर रहमा, अल्लाह ने अपने ऊपर रहमत फ़र्ज़ कर रखी है, लयजमानना को मिला यौमल क़यामा, तो क़यामत वाले दिन तुम्हें लाजमन जमा करके रहेगा अल्लाह ताला। क्या मतलब हुआ? क़यामत का वजूद रहमत की वजह से है। तो अब नतीजा निकालिए, दोजख का वजूद रहमत की वजह से। अजीबोगरीब बात है ना, तो कुरान का तसव्वुर रहमत ये है। अब जन्नत में कौन जाएंगे? जो अब रहमत के मुस्तहिक हो जाएंगे। तो गोया माफ़ी किन को मिलेगी क़यामत वाले दिन? जो रहमत के मुस्तहिक हो जाएंगे। इसलिए कुरान मजीद में कहीं भी यह आपके लिए बात अजनबी सी होगी कि किसी मेहरबान आदमी से डरो। कुरान कहता है मन खशियर रहमान, उस दिन वो कामयाब होगा जो रहमान से डरता है। तो रहमान से डरने का मतलब क्या है? वो बड़ा मेहरबान है, तो क्यों डरा जाए उसे? तो उसकी वजह यह है कि रहमान में अंदर अदल का मानी पाए जाते हैं। دینونت کے معنی پائے جاتے ہیں کہ وہ اپنے فیصلے کر کے رہے گا. دینونت دین سے ہے, یوم الدین والا دین, تو وہ فیصلے کر کے رہے گا. یہ نہیں ہو سکتا کہ رحمان ظالم کو اور مظلوم دونوں کو چھوڑ دے, یہ نہیں ہو سکتا. ظالم کی سزا, تو میں اس کی مثال دیا کرتا ہوں کہ کسی ملک میں اگر مجرموں کو سزا نہ مل رہی ہو تو وہ رحمت کا معاشرہ ہے کہ ظلم کا معاشرہ ہے؟ ظلم کا معاشرہ. تو رحیم کا مطلب ہے کہ جو عدل کے مطابق رحمت کے مستحق ٹھہر جائیں گے انہی کی توبہ قبول ہوتی ہے. تو اب انہوں نے اپنے بہن بھائیوں کو قتل کر کے اس ثابت کیا کہ ہم اللہ کی رحمت کے مستحق ہیں, تو تب اللہ تعالیٰ نے توبہ علیکم کیا ہے, توبہ قبول کی ہے. تو یہ ہے وہ مشکل مقام جو ان کی زندگی میں تھا, لیکن اس کو فراموش کر دیتے تھے. ہماری امت میں بھی اور شاید ان کی بھی امت میں نرگسیت بہت پائی جاتی تھی, اپنے آپ کو بہت اچھا سمجھنا. ابھی بھی آپ دیکھ لیجئے کہ ہماری مسجدوں میں, اجتماعات میں یہ جملہ بہت بولا جاتا ہے, کن تم خیر امت اخرجت للناس, تم بہترین امت. اپنی حالت نہیں ہم دیکھتے اور کہتے ہیں تم بہترین. وہ صحابہ کے لیے بولا تھا اللہ تعالیٰ نے. ہم صحابہ کی طرح ہو جائیں گے تو شاید ہمارے اوپر بھی یہ جملہ اللہ تعالیٰ کا بولا جا سکے, لیکن بدترین قوم ہے, لیکن کن تم خیر امت ہے. نتیجہ کیا نکلا کہ ہم اپنی غلطیوں پر توجہ نہیں دیتے. ہماری جتنی بھی آپ سیاستدانوں کو دیکھ لیجئے, آپ تنظیموں تحریکوں کو دیکھ لیجئے, وہ فوراً کہیں امریکی سازش, انڈیا کی سازش, فلانی سازش, فلانی سازش. میں اپنی غلطی دیکھنی نہیں, ہم تو بہترین امت ہیں, ہمارے اندر کیا خرابی ہو سکتی ہے؟ یہ قوموں کی سازش ہے جس کا ہم شکار ہو جاتے ہیں. بھائی صحابہ تو سازشوں کا شکار نہیں ہوئے, تم کیسے ہو گئے پھر؟ تو یہ وہ نرگسیت ہے, اپنے آپ کو اچھا سمجھنا, جس کی وجہ سے پھر ہمارے اندر کوئی ترقی ہو ہی نہیں سکتی. قومیں گرتی ہیں اٹھ جاتی ہیں, گرتی ہیں اٹھ جاتی ہیں. نہ یہود اٹھ سکے نہ ہم اٹھ سکے, دونوں کا مرض ایک ہی ہے, اپنے آپ کی خود پسندی. ہم خود پسندی کا شکار ہیں, اور یہ افراد میں بھی اتنی ہے. ہمارے ہاں باپ کو بتایا جائے کہ والد صاحب ایسا نہیں ہوا تھا, ایسا غصے میں آ جاتا ہے. بھائی کو بتایا جائے کہ آپ غلط بات کہہ رہے ہیں, ناراض ہو جائے گا. مولوی صاحب کو بتاتے ہیں جی ذرا سوال بتا دیں, یہ جواب میں سمجھ نہیں آ رہا. اتنی زیادہ خود پسندی پائی جاتی ہے کہ اب جو میں نے کہہ دیا بس وہی پتھر پہ لکیر ہے, نہیں ماننا تو دفع ہو جاؤ, پوچھ نہیں سکتے تم, اعتراض نہیں کر سکتے. وہی بیماری جو امت کے اندر ہے مجموعی طور پر, وہی افراد میں بھی آ گئی ہے. چنانچہ ہم نے سیکھنے کا عمل روک رکھا, سوچ سیکھتے ہی نہیں ہیں. سیکھتا آدمی تب ہی نا, گرتا ہے, سیکھتا ہے, اٹھتا ہے, کوئی بتائے گا تب. ہم نے وہ عمل ہی بند کر دیا. تو قرآن مجید کے اس مقام سے معلوم ہو رہا ہے کہ اہل کتاب بھی کچھ اسی طرح کی صورتحال کا شکار تھے کہ ہم قوم موسیٰ ہیں, قوم یعقوب ہیں, ہمیں کیا مسئلہ ہے, کچھ نہیں. تو اب یہ جو سزا ملی ان کو, سزا ملنے کے بعد توبہ ہوئی. توبہ میں اللہ تعالیٰ نے بتا دیا کہ وہ تواب الرحیم ہے, تم اس قابل ہوئے کہ تم پر رحمت کی جائے تو تمہاری توبہ قبول ہوئی, وگرنا تمہاری توبہ قبول نہ ہوتی اور مغفرت نہ کی جاتی. تب آپ سمجھ سکتے ہیں کہ پہلا جو سما افاؤناکم افاؤنانکم, اس میں ابتدائی قسم کا درگزر تھا. اس میں پھر اس پورے عمل کے بعد اللہ تعالیٰ نے ان کو سزا دینے کے بعد پھر ان کے جرم کی معافی کی ہے. تو جنہوں نے قتل کر دیا اپنے مشرک بھائی کو, اپنے مشرک باپ کو, اپنے مشرک بیٹے کو, ان کو درگزر کر دیا گیا, ان کو معاف کر دیا گیا. اب جتنے بھی لوگ قتل کیے گئے ہوں, یہ بہرحال بڑا حوصلے کی بات ہے کہ صرف خدا کے اور حضرت موسیٰ کے حکم کی خاطر میں اپنے باپ کو مارنے پر تیار ہو جاؤں, آسان نہیں تھا. اس سے آپ یہ بھی اندازہ کر سکتے ہیں کہ حضرت موسیٰ کی سخت پوزیشن کیا تھی. اس کو سورہ اعراف وغیرہ میں کہا گیا کہ ان کو سلطان مبین عطا کیا گیا تھا, یعنی ان کو بنی اسرائیل پر پورا کنٹرول دے دیا گیا تھا, وہ آگے کچھ نہیں کر سکتے تھے. آگے ہے جی, بھائی اس کل تم یا موسیٰ لن نومن لکا حتی نر اللہ جہرتن فاخذتکم الصاعقۃ وانتم تنظرون. اور اس واقعے کو بھی یاد رکھو کہ تم نے جب موسیٰ سے کہا کہ ہم تمہاری بات نہیں مانیں گے جب تک کہ اللہ کو نہ دیکھ لیں, تو کیا تمہاری بات مانی گئی تھی؟ اگر ابراہیم کی اولاد ہونے کی وجہ سے میں معاملہ کرتا تو بات مان لیتا, لیکن اس کے بعد کیا ہوا؟ فَأَخَذَتْكُمُ الصَّاعِقَةُ, تمہیں ایک کڑک نے آ لیا, और तुम बस देखते रह गए, कुछ भी नहीं कर सके। अब ये वाक्या कब हुआ है इसमें कुरान मजीद में, जिस जगह यहाँ आया ऐसा लगता है कि बछड़े को पूजने के बाद, लेकिन सूरह निसा से मालूम होता है कि ये वाक्या पहले का है। अब अल्लाह ताला ने यहाँ इसलिए बताया है कि तुमने जो बछड़े को माबूद बनाया तो तुम्हारी पीछे वजह क्या थी उसकी, उसको वाजे करने के लिए यहाँ बयान किया है कि इस बात को भी याद रखो कि तुमने हज़रत मूसा से ये कहा था ना कि हम अल्लाह को देखे बगैर तुम्हारी बात नहीं मानेंगे, तो मैंने तो अपना आप जाहिर नहीं किया था लेकिन तुम्हें एक कड़क ने आ लिया था, अगर तुम इतने ही अजीज़ थे तो ये सूरत हाल तो ना होती। हुआ क्या था कड़क के बाद, क्या हुआ कि ये सारे के सारे मदहोश हो गए, बल्कि अल्लाह ताला जो लफ्ज़ बोले हैं मौत का बोल रहे हैं आगे कि ऐसा था जैसे मर गया, इतना शदीद किस्म का ये कड़क थी कि ये बिल्कुल बेहोश होकर रह गए। ये जवाब वैसे ही है जैसे हज़रत मूसा को दिया गया था, लेकिन हज़रत मूसा का मामला ईमान के पहलू से था, ये दूसरे पहलू से था, इसलिए इसको नेगेटिव जगह पे इस्तेमाल बयान किया गया है। हज़रत मूसा का ये कहना कि मुझे अल्लाह मैं आपको देखना चाहता हूँ, तो वहाँ जो खर्रा मूसा सायका हज़रत मूसा बेहोश होकर गिर पड़े, वो तूर पर जो तजल्ली हुई, तो वो बुरे आदमी का सवाल नहीं था, वो एक रसूल, रसूलों के साथ अल्लाह ताला का मामला ये होता है कि रसूलों को कुछ इस तरह की चीज़ जाहिर कर देते हैं ताकि वो खुद पूरे एतमाद के साथ बात कर सकें, लेकिन मेरी आपकी बात ऐसी नहीं है। लेकिन यहूद का जो मामला था ये तो हज़रत मूसा की बात मानने की शर्त लगा रहे थे, वो कोई इत्मीनान के लिए नहीं जान रहे थे कि हम अल्लाह ताला को देखना चाहते हैं ताकि हमारा भी इत्मीनान हो जाए, बड़ा शौक है हमें, नहीं उन्होंने शर्त लगा दी कि हम तुम्हारी बात ही नहीं मानेंगे, तुम्हें रसूल ही नहीं मानेंगे जब तक कि अल्लाह को ना देख लें। ये चीज़ गलत है, ये नेगेटिव बात है, ये यानी उनकी सरकशी का एक रवैया है जो अल्लाह ताला ने यहाँ बयान किया है। तो ये वाक़या भी अल्लाह ताला ने हवाला दे दिया। अब इससे बात वाज़े हो जाती है कि इन्होंने बछड़ा बनाया क्यों था, माबूद क्यों बनाया था, क्योंकि ये अल्लाह को जहरतन देखना चाहते थे, तो सामरी ने कर दिखाया, मान लिया। तो फरमाया कि मैंने जब तुम्हें कड़क आ ली तो तुम देखते रह गए, बिल्कुल कुछ नहीं कर सके। अगर मोहब्बत वाला रवैया होता तो तुम कुछ ना कुछ कर सकते थे, कोई बातचीत होती, कुछ नहीं, ऐसा नहीं हुआ। लेकिन आप एक बात यहाँ देखिए कि अल्लाह ताला ने एक काम कर भी दिया है, उन्होंने मुतालबा किया कि अल्लाह ताला को देखना चाहते हैं, अल्लाह ताला तो दिखाई नहीं दिए लेकिन कड़क आ गए, तो एक मुतालबे का एक इनडायरेक्ट तरीके से जवाब दे भी दिया है। इसकी वजह भी रसूल है। आगे चलकर सूरह अल-बकरा ही में अल्लाह ताला बयान कर रहे हैं कि जब कोई सवाल पूछने वाला तुमसे सवाल पूछेगा तो मैं जवाब दूंगा, क्योंकि रसूलों के ज़माने में अल्लाह ताला बोल रहे होते हैं। इस वक्त मेरे साथ तो बात नहीं करेंगे, आपके साथ तो बात नहीं करेंगे, लेकिन जब रसूल के ज़माने में कोई सवाल करेगा, कोई आदमी खा वो एतराज़ के लिए करे, खा वो बात को समझने के लिए करे, तो अल्लाह ताला जवाब देते हैं। इसके बेशुमार वाक़यात हैं कुरान मजीद में, आगे इसी सूरा में, सूरा निसा में, सूरा मायदा वगैरह में, या सलूना का करके अल्फाज आएंगे, ये तुमसे पूछते हैं, जवाब कौन दे रहा है, अल्लाह ताला दे रहे हैं। सूरह मुजादला में चले जाइए, एक खातून अपने शौहर के हवाले से बहस कर रही नबी सल्लल्लाहु अलैहि वसल्लम से, जवाब अल्लाह की तरफ से आ रहा है। तो गोया रसूलों के ज़माने में खुदा बोल रहा होता है, उधर आपने सवाल किया उधर खुदा की तरफ से जवाब आ जाएगा। तो रसूलों के ज़माने में खुदा हमारी तरह खामोश नहीं होता। तो बुतों में फ़र्क करने के लिए रसूलों के ज़माने में जो इब्राहिम अलैहिस्सलाम खड़े हैं कि देखो बड़े बुत से पूछ लो किसने बुत तोड़ने का मामला किया है, वो जवाब नहीं दे सकते, लेकिन रसूल के ज़माने में अल्लाह जवाब दे रहे होते हैं, ये वो फ़र्क कायम कर देते हैं अल्लाह ताला। उसके पेश नज़र यहाँ पर ये कहा कि तुमने मांगा था तो मैं नज़र तो नहीं आया लेकिन एक कड़क ने आ लिया, उस कड़क ने आने के बाद क्या किया कि सबको बेहोश कर दिया। फिर ज़ाहिर है कि अल्लाह ताला ने कौम को चुनना था, इनके अंदर मामला करना था, ये बता शायद मैं वाजे कर चुका हूँ पहले या नहीं कि हज़रत मूसा को पूरी तैयारी के बाद चुना गया, उनको अपने लिए तैयार किया गया रसालत के लिए, उसके बाद बनी इसराइल में इनको इसलिए भेजा गया कि आपने अल्लाह ने इनको इमाम बनाना था, उस मकसद के लिए सारा कुछ हो रहा है। तो इसलिए जो भी पीछे भी ततहीर हुई है कि कुछ लोगों को मार डाला गया है, वो इसी मकसद के लिए कि ये पाकीज़ा नफूस रह जाए, बाकी फिर देखा जाएगा। तो फरमाया सुम्मा बासनाकुम मिम बादी मौतिकुम, तो हमने तुम्हें इस मौत के बाद दोबारा जी उठाया ताकि तुम शुक्रगुजारी का रवैया अख्तियार करो। तो अब ये जो उठाना है इस कड़क के बाद, इसमें इनकी बेहोशी इस तरह की थी कि जैसे मरी गए हो। अल्लाह ताला ना उठाते तो वहीं कल सड़ जाते, लेकिन अल्लाह ताला ने दोबारा इनको ज़िंदगी दी ताकि फिर ये दुरुस्त हो जाएं, शुक्रगुजारी वाला रवैया इख्तियार करें। लेकिन इन्होंने उसमें भी वही काम ख़राब किया। तो वक्त हो रहा है, मेरा ख्याल है हम अभी 3-4 मिनट हैं, एक पढ़ी जा सकती है आयत। तो अब ये भी जो वाक्या सुनाया, इसमें भी मौत का ज़िक्र करके अल्लाह ताला ये बताना चाह रहे हैं कि तुम अंबिया की औलाद होने की वजह से माफ़ी तुम्हारी नहीं हुई थी, बल्कि यहाँ पर भी मैंने तुम्हें सख्त पकड़ के बाद तुम्हें ज़िंदगी दी ताकि तुम शुक्रगुजारी का रवैया अख्तियार करो। शुक्रगुजारी पर मैं बात अर्ज़ कर चुका हूँ कि शुक्रगुजारी दरअसल अच्छे रवैये का नाम है जो दूसरे के रवैये के लिहाज से या दूसरी हस्ती के लिहाज से या दूसरे के मकाम के लिहाज से हम इख्तियार करते हैं। तो ये अब बुरी नेगेटिव बात थी, अल्लाह ताला ऐसे ही कर रहे हैं, एक नेगेटिव बात एक पॉजिटिव बात करके, ताकि दोनों बातें सामने आ जाएं कि मेरा रवैया क्या रहा, तुमने क्या हरकतें की, मेरा रवैया क्या रहा, तुमने क्या हरकतें की। वज़ल्लना अलैकुमुल ग़माम व अनज़ल्ना अलैकुमुल मन्न वस्सलवा कुलू मिन तय्यिबाति मा रज़क़नाकुम वमा ज़लमूना वलकिन कानू अनफुसहुम यज़लिमून। हमने तुम्हारे ऊपर बदलियों का साया भी कर दिया और तुम्हारे ऊपर मनोसलवा भी नाजल किया कि खाओ अल्लाह के पाकीज़ा रिज्क से जो उसने तुम्हें दिया है, लेकिन उसके बाद तुम फिर अपने ऊपर जुल्म कर बैठे। हमने जुल्म नहीं किया था, लेकिन वो खुद ही अपने ऊपर जुल्म ढाने वाले थे। ये भी पॉजिटिव चीज़ के अंदर से फिर एक नेगेटिव बात निकाल दी कि तुम्हें अगर औलादे इब्राहिम होने की वजह से मैंने साया किया था तो फिर कायम रहना चाहिए था, क्योंकि औलादे इब्राहिम ही होना तो तुम्हारा ख़त्म नहीं हुआ, लेकिन तुमने जुल्म किया तो मैंने सजा दे दी। तुरात के बयान से मालूम होता है कि इनको जब वो सहरा में भटकने का हुक्म दिया गया 40 साल के लिए, तो बदली का साया इनके ऊपर रहता था। अब सहरा में ना कोई दरख्त ना कुछ था, उसी सहरा में 12 चश्मे भी अल्लाह ताला ने जारी किए, उसी सहरा में इनके ऊपर खाना भी नाजल होता रहा। ये वही खाना है जिस आगे चलकर वो या पीछे गुजर चुका है कि हम एक ही आगे आएगा, एक ही खाना खा खा के तंग आ गए हैं, तो ज़रा खाना तब्दील कर दीजिए। तो ये वही खाना है, मन सलवा, एक चीज़ मीठी थी एक नमकीन थी, परिंदों की शक्ल के कुछ परिंदे आ जाते थे, बगले की शक्ल के गालबन या बतख की शक्ल के, वो आसानी से शिकार हो जाते थे, उसको ये पका के खा लेते थे। बाद लोग कहते हैं कि पकड़ते ही वो बुने बनाए तैयार होते थे। पर वो तफसीला जो भी हैं वो उसी ज़माने के लोग सही जानते हैं, हम तक जिस तरह बातें पहुँची हैं कोई कतई बात कहना मुमकिन नहीं है। लेकिन बहरहाल मन मीठा है। ये कहते हैं कि सुबह की जो शबनम पड़ी होती है उस पत्तों पर, उस तरह की कोई चीज़ गिरी होती थी वो इकट्ठी कर लेते थे, वो मीठे हलवे जैसी होती थी। तो फरमाया कि मैंने तुम्हारे ऊपर बादलियों का साया किया। ये नेमतें इतनी ज़्यादा नुमायाँ थी कि इर्द गिर्द की कौमें इनसे डरती थी, और जो फ़िलिस्तीनी थे वो भी कहते थे इनका खुदा तो इनके साथ ही रहता है, इतना रोब था इनका। ज़ाहिर है कि ये छोटा मुजाहरा तो नहीं होगा ना कि आप कौम ने आज यहाँ पड़ाव डाला ऊपर बदली है, कल वहाँ पड़ाव डाला तब भी ऊपर बदली है, वो सफ़र कर रहे हैं साथ साथ जा रही है। तो एक ये भी आता है कि इनकी तौरात में लिखा हुआ है कि एक रात के वक्त एक आग सी रोशन रहती थी आगे, कि अब सफ़र करना है तुमने इधर जाना है, वो तो आग के पीछे पीछे चलते थे। तो सुबह बदली का साया और रात को एक आग की रोशनी आपको फराहम है, तो ये इतना वाजे था कि इर्द गिर्द की कौमों पर भी उसके असरात थे। लेकिन इन्होंने हरकतें वही की तो फिर अल्लाह ताला ने सब कुछ से महरूम कर दिया। तो फरमाया वमा ज़लमूना, हमने इनके ऊपर जुल्म नहीं डाया था, वलाकिन कानू अनफुसहुम यज़लिमून, बल्कि ये खुद अपने ऊपर जुल्म ढाने वाले थे। तो गोया जो ये चीज़ें छिन गई इनसे उसकी वजह इनके अपने करतूत थे, अल्लाह ताला का इसमें कोई मामला नहीं था। तो यहाँ रोक लेते हैं जी, बाकी कुछ तफसीलात इसकी अगले दरस में कर लेंगे, वक्त हो गया है। वह आखिर दावाना अल्हम्दुलिल्लाह।